नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमेल सिन्हा। हालसालै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको मौद्रिक नीतिमा खास गरी शेयर बजारलाई चलायमान बनाउने, त्यसै गरी अर्थतन्त्र सुधारका लागि घर जग्गा कारोबार लगायतका अन्य विविध शीर्षकहरूमा समेत खास खास सम्बोधन गरिएको छ। त्यसै गरी चालू आर्थिक वर्षको अन्त्यतिर पनि आइसकेको अवस्था छ। चालू आर्थिक वर्षमा सरकार ले अर्थतन्त्रका आन्तरिक सूचकमा देखिएको समस्यालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट पनि सार्वजनिक गरिसकेको छ भने पूँजीगत खर्चमा सरकारले अपेक्षा गरे अनुसारको खर्च चालू आर्थिक वर्षमा गर्न नसकेको अवस्था रहेको छ। पूँजीगत खर्चका लागि आवश्यक तयारी गरिए पनि तदनुरूपको खर्च हुन नसकेपछि सरकारले आगामी आर्थिक वर्षको बजेटमा विभिन्न किसिमका योजनाहरू को पनि सोही अनुसार वर्गीकरण गरेको छ। अनावश्यक भनिएका कतिपय आयोजनाहरू अध्ययन अनुसन्धानका आधारमा हटाइएका छन् भने बहुवर्षीय र रणनीतिक महत्वका कतिपय आयोजनालाई अगाडि सारिएको छ। यो सँगै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने चुनौती पनि सरकारका सामु रहेको छ। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि, मापदण्ड, निर्देशिका लगायतका विषयवस्तुको तयारी अहिले तत्तत् मन्त्रालयले गरिरहेको अवस्था छ। आजको अन्तर संवादमा हामी समग्र अर्थतन्त्र, हालै नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति र आगामी आर्थिक वर्षको योजनाहरू के कसरी कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा केन्द्रित भएर अर्थतन्त्रका जानकार व्यक्तित्व एवं अर्थविद चन्द्रमणि अधिकारीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
हजुर, धन्यवाद छ, नमस्कार छ।
नेपाल राष्ट्र बैंकले हालै मौद्रिक नीति पनि ल्याएको छ। जेठ 15 गते नै आगामी आर्थिक वर्षको बजेट पनि सार्वजनिक भइसकेको छ। हामी चालू आर्थिक वर्षको अन्त्यतिर पनि रहेका छौं। अब समग्रमा भन्नुपर्दाखेरि आगामी आर्थिक वर्षका लागि घोषणा गरिएका कार्यक्रम कार्यान्वयनको पनि चुनौती रहेको छ। त्यसका लागि सरकारले अहिले आवश्यक तयारी पनि गरिरहेको छ र हालै मौद्रिक नीति पनि सार्वजनिक भएको छ। यो परिप्रेक्ष्यमा अर्थतन्त्रको आगामी कार्यदिशा के कस्तो हुनुपर्छ? अहिले जारी गरिएको मौद्रिक नीतिलाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ?
धन्यवाद छ। अब दुईटा कुरा विशेष गरी सोध्नुभयो यहाँले। अब आउँदो बजेटको कार्यदिशा अथवा अर्थतन्त्रले कस्तो कार्यदिशा लिने भन्ने विषय र यो मौद्रिक नीतिको विषय, अब यो त अन्तर सम्बन्धित विषय नै हुन् दुईटा। किनभने बजेटको विषय भनेको चाहिँ समग्र वित्त नीति फिस्कल पोलिसीसित सम्बन्धित भयो, आर्थिक विषयसित सम्बन्धित भयो। अब त्यसभित्रको एउटा उपकरणको रूपमा चाहिँ मौद्रिक नीतिलाई लिने हो। मौद्रिक नीतिले अल्पकालीन व्यवस्थापन गर्छ मुद्राको, पैसाको, र वित्त नीतिले चाहिँ दीर्घकालिक हिसाबले अर्थतन्त्रको दिशा कता लैजाने, संविधानले कस्तो चाहिँ नि अर्थव्यवस्थाको परिकल्पना गरेका छ, आम मानिसको चाहना कस्तो छ, स्रोतको अवस्था कस्तो छ, अन्तर्राष्ट्रिय परिवेश कस्तो छ भन्ने हिसाबले जाने हो। यो दृष्टिकोणबाट हेर्दा अब आउँदो वर्षको बजेटको कार्यदिशाको कुरा गर्दा त बजेटले भनि नै सकेको छ, अब गरिबी न्यूनीकरण गर्ने, निवारण गर्ने भनेको छ, तर दिगो आर्थिक विकास लक्ष्य, दिगो विकास र भरपर्दो विकास गरेर गरिबी निवारण गर्ने भनेको छ। गरिबी निवारण त अलिक गाह्रै हुन्छ, अब न्यूनीकरण गर्दै जाने भन्ने कुरा चाहिँ हुन्छ। अब गरिबीका आफ्ना आफ्ना खालका चाहिँ चरित्र हुन्छन्। हाम्रो चाहिँ दीर्घकालीन खालको पुस्तौनी आएको गरिबी हो। अब विकसित देशमा चाहिँ 6 महिना अगाडि कोही मान्छे धनी छ, पर्याप्त आमदानी छ भने 6 महिना 7-8 महिना रोजगारी भएन भने ऊ चाहिँ फेरि गरिब हुन जान्छ। त्यस कारण त्यसका आफ्नै खालका चरित्र छन्। अब बजेटलाई मुख्य कुरा त हामीले बजेटले भनेको लक्ष्य हासिल गर्न, 6% आर्थिक वृद्धि हासिल गर्ने र 5.5% भन्दा बढी मुद्रास्फीतिलाई त्यहाँभन्दा बढी जान नदिने गरेर काम गर्नको लागि त सबभन्दा पहिला त बजेटको जुन ढङ्गले तयारी गरिएको छ त्यसको पूर्ण कार्यान्वयनको आवश्यकता हुन्छ। हामी सामान्यतः बजेटमा चाहिँ के कुरा गर्छौँ भने हामी कहिलेकाहीँ आम्दानीको पट्टि मात्रै कुरा गरिदिन्छौँ, कहिले खर्चको मात्रै कुरा गर्छौँ। त्यो दुइटै अन्तर सम्बन्धित भएको हुनाले त्यो बजेटलाई पूर्ण रूपले हामीले कार्यान्वयन गर्न सक्यौँ। विनियोजित रकम हाम्रा तीनटा मूल शीर्षकहरूमा चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनमा भएका खर्चहरू जुन प्रयोजनको लागि जहाँनिर विनियोजन गरिएको छ त्यही नै त्यही उद्देश्य हासिल गर्नको लागि खर्च गर्ने र अनि त्यो जब खर्च त्यही ढङ्गले हुन सक्यो भने चाहिँ राजस्व प्राप्त हुने सम्भावना बढेर हुन जान्छ, लगानी निजी क्षेत्रको पनि लगानी बढेर जाने अवस्था छ। एउटा त्यो उपाय गर्नु पर्यो। अर्को चाहिँ यो अहिले भएको निजी क्षेत्रसित भएको स्रोत भनेको बैङ्क तथा वित्त संस्थामा रहेको स्रोतको अत्यधिक उपयोग कसरी गर्ने भन्ने प्रश्न आउँछ। त्यो प्रश्न चाहिँ मूलत अब एउटा चाहिँ आर्थिक क्रियाकलापकै माध्यमबाट एउटा डुइङ बिजनेस भन्छ नि, व्यवसाय बनाउने वातावरण कसरी बनाउँदै जाने, जस्तो बजेटले भनेका छ, अनि ऐन कानुनले भनेका छन्, हाम्रो क्षेत्रगत नीतिले भनेका छन्, तिनलाई कार्यान्वयन गर्दै गएर त्यहाँभित्र भएका अवरोधहरू, अहिले चाहिँ बजारको अवरोध होला अथवा चाहिँ प्रशासनिक झन्झटहरू होलान् अथवा कानुनी अडचनहरू होलान्, पूर्वाधारको कमी होला, ती कुराहरू हटाउँदै गयौँ र हाम्रो क्षमता विकास गर्दै गयौँ भनेदेखि ती चाहिँ नि अवरोधहरू हट्छन् अनि लगानीको बाटाहरू बन्छ। त्यो ढङ्गले काम गर्नुपर्ने हुन्छ र त्यसलाई सहयोग पुर्याउने भनेको मौद्रिक नीतिले हो र मौद्रिक नीतिले कमसे कम चाहिँ नि त्यो बजारमा पैसा जाँदाखेरि उत्पादनशील क्षेत्रमा जाओस् र त्यो उत्पादनशील क्षेत्रमा जाँदाखेरि पनि मझौला साना घरेलु खालका उद्योगहरू व्यवसायमा बढी जाओस् र त्यसको कस्ट अफ फन्ड अथवा लागत कम होस् भनेर गरिदियो। यी कुराहरू लाई सम्बोधन गर्ने हो र जसरी बजेटलाई जसरी कार्यान्वयन गर्नु आवश्यक छ त्यसै गरी नै मौद्रिक नीतिलाई पनि घोषणा गरे अनुसार कार्यान्वयनमा लग्यो भनेदेखि हामीले लक्ष्य हासिल गर्न सक्छौँ 6% आर्थिक वृद्धिको। तर के छ भने हाम्रो 6% आर्थिक वृद्धि मात्रै होइन, त्योभन्दा माथि जानु, त्यो त न्यूनतम हुनुपर्ने हो, किनभने हामीले 2030 मध्यम आय भएको राष्ट्र बन्ने अथवा दिगो विकास लक्ष्यहरू पुरा गर्ने भनेपछि त्यो वास्तवमा हामी त्यसमा अलिकति हामीले चाहिँ आफूलाई पछाडि छोडिसक्यौँ, चाहिँ पछाडि पारिसक्यौँ, हामी पछाडि बनि भइसकेका छौँ। त्यस कारणले आर्थिक वृद्धि त अझभन्दा बढी गर्नुपर्ने छ, यद्यपि हाम्रो सबै परिवेशले गर्दा त्यति बेला नहोला भनेर हामीले 6% राखेका छौँ, बजेटले त्यसो भनेको छ। त्यसको लागि पनि बजेटको हुबहु कार्यान्वयन हुनुपर्दछ।
अर्थतन्त्रलाई चलायमान बनाउने भनेर मौद्रिक नीति र बजेटले अब उद्देश्य लिएको अवस्था पनि छ। खास गरी अर्थतन्त्रका सूचकहरू अझै पनि दबावमा रहेको कुराहरू चर्चामा पनि रहेको छ। अब राजस्व संकलन लक्ष्य अनुसार हुन सकेन, चालू आर्थिक वर्षमा पनि हुन सकेन, त्यसै गरी गत आर्थिक वर्षमा पनि राजस्व संकलन लक्ष्य राखिए अनुसार हुन सकेन। अब उत्पादन र रोजगारीको सवालमा पनि केही समस्या देखिएको छ। यस्ता खास खास समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ र सम्बोधन गर्नका लागि के कस्ता योजनाहरूलाई खास गरी अगाडि बढाउनु पर्छ जस्तो यहाँलाई लाग्छ?
असाध्यै राम्रो प्रश्न गर्नुभयो। स्रोतमाको व्यवस्थापन चाहिँ असाध्यै चुनौतीपूर्ण हुँदै गएको छ। यहाँले भनिहाल्नु राजस्वको कुरा, राजस्व चाहिँ अघिल्लो साल चाहिँ 1058 भनेको 10,58,000,000,000 राजस्व चाहिँ नि हामीले परिचालन गर्यौँ। त्यसमध्ये 169,00,000,000,000 चाहिँ दुईटा तल्लो सरकारलाई चाहिँ नि सङ्घीय सरकारले राजस्व बाँडफाँड अन्तर्गत पठायो, बाँकी रकम सङ्घीय सञ्चित कोषमा गयो। अब अहिले पनि हामीले यो आज हिजोका दिनसम्मको अङ्क हेऱ्यो भने 11,14,00,000,000,000 रुपियाँ चाहिँ उठेको छ। हामीले खर्च चाहिँ सरदरमा 82-83% गऱ्यौँ, 81% जति हामीले खर्च गऱ्यौँ टोटलमा। अब त्यसो गर्दाखेरि 15,04,00,000,000 चाहिँ हाम्रो यो खर्च गऱ्यौँ हामीले 15,00,000,000,000। अब त्यो त्यसलाई चाहिँ त्यसको डेफिसिट कति भयो भन्दा करिब करिब 4,00,000,000,000 जतिको चाहिँ डेफिसिट छ। अब वैदेशिक अनुदान चाहिँ हामीले जुन अपेक्षा गरेर राखेको छौँ त्यो आइराखेको अवस्था छैन। त्यस कारणले गर्दा अब हामीले अलिकति रणनीतिक हिसाबले हिँडेनौ भने हामी धेरै ऋण लिनुपर्ने, वित्तीय व्यवस्थापन तर्फको अङ्क चाहिँ हाम्रो 85-86% अहिले खर्च भइसक्यो यो दुई दिनसम्म कति जाला भन्नुको अर्थ हामीले चाहिँ नि ऋण लिने काम गरेका छौँ, त्यतापट्टि साह भुक्तानी गर्नुपर्ने ब्याज भुक्तानी गर्नुपर्ने काम बढ्दै गयो, त्यसको अंश बढ्दै गयो कुल बजेटमा, जसले गर्दा बाँकी हाम्रा दैनिक गर्नुपर्ने सेवा सुविधा आम नागरिकलाई दिनुपर्ने सेवा सुविधासँग जोडिएका विषयहरू कृषि क्षेत्र उद्योग क्षेत्रसित सामाजिक सुरक्षाका क्षेत्र र अन्य क्षेत्र जुन शिक्षा स्वास्थ्य छ त्यहाँ रकमको अभाव हुने अवस्था हुँदै गयो, साथै पुँजीगत खर्च गर्नुपर्ने विशेष गरेर पुँजी निर्माण गर्नलाई सम्पत्ति निर्माण गर्नलाई सम्पत्ति सार्वजनिक सम्पत्तिको सिर्जना गर्नलाई त्यसलाई स्तर उन्नति गर्नलाई चाहिने रकमको अभाव हुँदै जाने अवस्था भएको हुनाले यसको लागि चाहिँ दुईटा रणनीति अप्नाउनु पर्ने हुन्छ। एउटा चाहिँ खर्चलाई अनावश्यक खर्च त गर्दै नगर्ने, निर्ममतापूर्वक त्यो अनावश्यक खर्चहरूको कटौती गर्ने, हामी खर्च कटौतीका मापदण्डहरू त बनाएका छौँ, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐनले पनि ती कुराहरू व्यवस्थापन त गरिदिएको छ, तर हामी व्यवहारमा त्यो कुरा अझै पनि गर्न सकेका छैनौँ। हामीले कतिपय ठाउँमा खर्च कटौती गर्नुपर्ने ठाउँमा कटौती गर्न सकेका छैनौँ, संरचनाहरू सानो बनाउँछौँ भन्छौँ त्यो संरचना सानो बनाउन सकेका छैनौँ, कतिपय शीर्षकलाई मा खर्च नगर्ने कम गर्ने भन्छौँ हामी फेरि त्यसमा चाहिँ खर्च भइराखेको अवस्था छ। त्यस कारणले एकातिर मितव्ययिता खास गरी व्यवस्थापनमा लागतमा मितव्ययिता र पुँजीगत खर्चमा चाहिँ को मा गुणस्तरीय ढङ्गले बढीभन्दा बढी विनियोजन गर्ने र त्यसलाई विनियोजन गरेको रकम समयमा ठिक ठिक समयमा खर्च गर्ने काम गर्न सक्यो भने के हुन्छ भने त्यसले चाहिँ अर्थतन्त्रलाई को आधार अलि फराकिलो बनाइदिन्छ, निजी क्षेत्रको लगानी बढाउने काम पनि हुन्छ। यदि दिन अगाडि मलाई अर्थमन्त्रीजीसित भेट हुँदाखेरि पनि उहाँले सोध्नु भएको थियो अब यो के गर्ने होला, समस्या कहाँ छ भन्दा समस्या लगानी नहुनु नै छ, हाम्रो सरकारी लगानी पनि हुन सकेका छैन र सरकारी लगानी नभएको कारणले गर्दा त्यसले लुब्रिकेन्सी गरिदिनु पर्ने होला, निजी क्षेत्रको लगानी पनि आउन सकेका छैन। अब यसका पछाडि विभिन्न कारणहरू छन्, हाम्रो एउटा भुक्तानी प्रणाली जुन थियो हाम्रो अर्थतन्त्रभित्रको त्यो भुक्तानी प्रणाली बिथोलिएको अवस्था छ एउटा, अर्को यहाँले त्यहाँनिर के भन्दा यो उसको कुरा पनि निकाल्नु भएको थियो जनशक्तिको, अब जनशक्ति नै हामीलाई सर्टेज हुँदै गइसक्यो, किन सर्टेज भइसक्यो भने हाम्रो 5 लाख जति मान्छे चाहिँ बजारमा आउँछन् हरेक वर्ष भन्ने छ हाम्रो तथ्य तथ्याङ्कले त्यो देखाउँछ, तर हामीले त 4.5-4.5 लाख मान्छे त नयाँ श्रम स्वीकृति दिन्छौँ, 1.5 लाख जति मान्छे चाहिँ भन्दा बढी त्यो एनओसी लिएर जान्छन् अनि अनौपचारिक हिसाबले अन्य ढङ्गले भारतमा जाने अन्य जाने त छँदैछन्, त्यसो गर्दा हाम्रा 7.5 लाख जति मान्छे 7.5 लाख मान्छे त बाहिर हिँडिदिँदो रहेछ भने 5 लाख बजारमा आउने श्रम बजारमा 7 लाख बाहिर जाने 7.5 लाख भनेपछि त हामी त हरेक वर्ष 2.5 लाखको दरले श्रमको चाहिँ नि लेबर डेफिसिट भन्छ श्रमको चाहिँ नि सर्टेज हुने अवस्था आइसकेको छ। त्यस कारणले यी कुराहरूलाई चाहिँ हामीले अलिकति फरक ढङ्गले सोचेनौँ र युवाहरूलाई यहाँ चाहिँ त्यसै अनुसारको शिक्षा प्रविधि पहुँच व्यवसायिक क्रियाकलाप गरेर हातमा काम र गोजीमा दाम हुने काम चाहिँ गरेन भनेदेखि चाहिँ के हुन्छ भन्दा हामीले यी सबै नीतिहरू नीति दस्तावेज नै रहन्छन् र हामीले लक्ष्य अनुसार जान सक्दैनौँ। त्यस कारण मूल कुराहरू भनेको लगानी अभिवृद्धि गराउने, लगानी अभिवृद्धि गर्नलाई बजेटलाई प्रभावकारी बनाउने
यहाँले लगानी अभिवृद्धिको कुरा उठाइरहँदा अहिले अर्को पनि समस्या देखिन्छ, के देखिन्छ भने बैंक तथा वित्तीय संस्थाले अधिक तरलताको समस्या भोगिरहेका छन्। अब राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा ब्याज दर अझै घटाउने र कर्जा प्रवाह बढ़ाउने भनिएको छ। एक किसिमले के पनि भनिएको छ भने मौद्रिक नीतिको बुदा नम्बर 5 के कुरा उल्लेख गरिएको छ भने घट्दो ब्याज दर र अधिक तरलतालाई हामीले अवसर का रूपमा सदुपयोग गर्नुपर्छ। यो मौकामा कर्जा प्रवाह गरेर उत्पादनशील क्षेत्रमा लगानी बढ़ाउने कुरा पनि त्यहाँ गरिएको छ। तर पछिल्लो समय ब्याजदर जति घटे पनि कर्जा प्रवाह बढ़न सकेको छैन। अहिलेकै अवस्थामा लगानी र अथवा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढ़िहाल्छ भनेर भन्न सकिने अथवा यकिन गर्न सकिने अथवा कुनै प्रकारको अनुमान गर्न सकिने अवस्था विद्यमान छ कि छैन यहाँको बुझाइमा?
यो प्रश्न पनि धेरै जेन्युन प्रश्न हो। हेर्नुहोस्, एउटा कुरा हामीमा कहिले के हुन्छ भन्दा, हामी जुन विषयबाट थोरै लाभ प्राप्त गर्न सक्छौँ अपेक्षा गर्नुपर्ने भन्दा बढी अपेक्षा गरिदिन्छौँ। अब यो अहिले चाहिँ लगानी हुन नसकेको कुरा, मान्छेले चाहिँ कर्जा लिएर व्यवसायमा लगानी नगरेको कुरा, त्यो मौद्रिक नीतिसित मात्रै सम्बन्धित छैन, ब्याज दरसँग मात्रै सम्बन्धित छैन। ब्याज दर भनेको चाहिँ एउटा धेरै मध्येको एउटा कारक तत्व हो। ब्याज दर पनि ब्याजले पनि लागत बढाउने घटाउने गर्छ, त्यस कारणले त्यो हो। तर त्यो व्यवसाय गर्नलाई त व्यवसाय गर्ने खालको सबै ढङ्गले, प्राविधिक ढङ्गले, संस्थागत ढङ्गले, राजनीतिक ढङ्गले र चाहिँ सामाजिक ढङ्गले, आर्थिक ढङ्गले, सबै ढङ्गले उपयुक्त खालको वातावरण हुनुपर्छ बजारको ढङ्गले। अब ब्याज दर चाहिँ दुई वर्ष भइसक्यो घटेर आइसक्यो, सिङ्गल डिजिटमा छ अहिले ब्याज दर, डबल डिजिटमा छैन। व्यवसायीहरूले जो सरकारसित अलिकति नजिक पहुँच बनाउन सक्ने व्यवसायीहरूले भनिराख्नु भएको, हामी एकल दर ब्याज भयो भने हामी लगानी बढ्छ भन्नुभयो। तर उहाँहरूको अनुमान पनि त्यो उपयुक्त मतलब प्रमाणित भएन। त्यो अहिले ब्याज दर घटेर त पनि भएन। त्यो कारण के हो भन्दाखेरि, अघि हामीले चर्चा गर्यौँ, एउटा त जनशक्ति नै कम हुँदै गइसक्यो यहाँ। अब दोस्रो कुरा के छ भन्दाखेरि, हामी कहाँ त्यो किन कम भयो भनेर खोल्नु पर्ने हुन्छ। यो व्यवसाय गर्दाखेरि, व्यवसाय जब गर्न खोज्छ मान्छेले, प्रशासनिक झन्झट अझै पनि धेरै छ। एउटा व्यवसाय गर्ने एउटा युवाले ग्रेजुएट गरेर आएर व्यवसायमा प्रवेश गर्यो भनेदेखि उसले हाम्रा चाहिँ नि त्यो प्रविधिसित हामी जोडिने क्रममा छौँ, संक्रमण कालमा छौँ, तर प्रविधिसित हामी पूर्ण रूपमा जोडिसकेका छैनौँ। त्यस कारणले गर्दा हामी कतिपय कुराहरू सर्भर डाउन भएर पनि हाम्रो सरकारी कार्यालयहरू कहिलेकाहीँ चलिराखेको अवस्था हुँदैन। अब एउटा व्यवसाय दर्ता गर्नु पर्यो, उद्योगमा जाऊ अथवा वाणिज्यमा जाऊ, अथवा उसको प्रकृति अनुसार उद्योग र वाणिज्य दुइटैमा होला, त्यसमा पनि संघीयमा जाने हो कि प्रदेशमा जाने हो कि, कम्पनी रजिस्ट्रार कार्यालयमा जाऊ कर राजस्व विभागमा जाऊ, अब अनि ब्याङ्कमा पनि, ब्याङ्कको पनि एउटा कुरा हो, त्यो कुराहरू धेरै आएन मौद्रिक नीतिमा। ब्याङ्कले लाई अब खास गरी यो केन्द्रीय ब्याङ्कले ख्याल गर्नुपर्ने कुरा के हो भन्दा, हामीले साना व्यवसायलाई र ठुलो व्यवसायलाई एउटै डालोमा हालेका छौँ। सानो व्यवसाय गर्नेलाई पनि त्यत्तिकै कागजात मतलब प्रक्रिया पुरा गर्नुपर्ने, ठुलो अङ्क लिनेलाई पनि त्यति नै गर्नुपर्ने। अब 10 लाख रुपियाँ बल्ल बल्ल खातामा हुनेलाई पनि त्यहाँ केवाइसीदेखि लिएर हरेक वर्ष त्यो संस्थाको चाहिँ नि सबै विवरण दिनुपर्ने र 1 अर्ब रुपियाँ लिनुपर्ने, त्यो कुराहरू त अलिकति त्यो एउटा क्यापिङ राखेर सरलीकरण गर्दै पनि त हुन्थ्यो नि। त्यस कारणले गर्दा एउटा चाहिँ नि व्यक्ति त्यसमा पनि 2 वर्ष काम गर्न खोज्यो, काम गर्न विविध कारणले केही कारणले सकेन, 2 वर्ष 3 वर्ष पछि गएर फेरि त्यो कम्पनी जोटाउनु पर्यो भने कम्पनी रजिस्ट्रार कार्यालयमा फेरि अर्को महाभारत सुरु हुन्छ। त्यहाँ यति चाहिँ नि दफै हरेक दफामा जरिवाना राखिदिएको छ, एउटा पेपर, एउटा विवरण, एउटा सूचना नदिएकोमा पनि जरिवाना राखिदिएको छ। अनि यो सबै हेर्दा 3 वर्ष पछि 2 वर्ष पछि फेरि त्यही व्यवसाय गर्छ भनेर युवा गयो भने ऊ चाहिँ अतार लिएर अनि त्यसपछि विदेश जाने अवस्था सिर्जना हुन्छ, ऊ जान्छु म विदेश भनेर लाग्छ। यी व्यवहारिक समस्या
हामी कुराकानीकै क्रममा रहेका छौँ। आजको अन्तर संवादमा हामीले मौद्रिक नीति, आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन र चालू आर्थिक वर्षको बजेटका सन्दर्भमा केन्द्रित भएर अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाऊ। यहाँले भने जस्तै अहिले बजेटमा अब केही समस्याहरू पनि देखा नपरेका होइनन्, तथापि आगामी आर्थिक वर्षको बजेटले ती समस्याहरूलाई समाधान गर्ने पनि भनेको छ। अब पूँजी सिर्जना हुने कार्यमा अब पूँजीगत खर्चको पनि बढ़ोत्तरी हुनुपर्ने हो, तर पछिल्ला वर्षमा चालू आर्थिक वर्षकै कुरा गरौं, पूँजीगत खर्चमा केही समस्या पनि देखिएको छ। यो विषयमा सरकारले सुधारको पहल गर्दा गर्दै पनि अपेक्षित सुधार हुन नसकेका कुराहरू पनि रहेका छन्। अब उत्पादनमा पनि लगानी बढ़नुपर्ने देखिन्छ। अर्थतन्त्रको समृद्धिमा पूँजीगत खर्च भएर विकासका पूर्वाधार निर्माण भयो भने, जस्तो सड़क सञ्जाल लगायत अन्य पूर्वाधारमा विकास भयो भने त्यसबाट पनि आर्थिक लाभ लिन सकिन्छ भन्ने विषयहरू पनि रहेको छ। यस अर्थमा हाम्रो पूँजीगत खर्चमा देखिएको समस्या र अहिले चालू आर्थिक वर्षलाई हेरिकन आगामी आर्थिक वर्षमा सुधार गरेर अगाडि बढ़नुपर्ने कुराहरू के रहेका छन् जस्तो लाग्छ यहाँलाई?
अब यसमा पूँजीगत खर्चमा चाहिँ एउटा त सबभन्दा ठुलो कुरा के हो भने, हामीले आयोजनाहरू तयारी नभएका आयोजनाहरू राख्ने चलन भयो, बहुवर्षीय ठेक्काहरू चाहिँ जुन छ लगाउने चलन भयो, त्यसले पनि हामीलाई डिस्टर्ब गरिदियो। त्यसको लागि अर्को कुरा, कानूनमा पनि हाम्रो चाहिँ नि खरिद ऐनमै पनि केही त्रुटिहरू अथवा चाहिँ कमजोरीहरू छन्, त्यसलाई सुधार गर्नुपर्ने ठाउँ छ। हामीले सबै प्रकृतिको सेवा र वस्तुको भनेर छुट्याएको त छ, तर वस्तु खरिद गर्नु पर्यो, निर्माण को सेवा खरिद गर्नु पर्यो भने सानो ठुलोलाई सबै एउटै खालको कानुन लाउँछ। हामी एकातिर भन्न त तीन वर्षदेखि खास गरी ठुला पूर्वाधारहरू बनाउनको लागि छुट्टै ऐन ल्याउने भनेको छ, अहिलेसम्म त्यो ल्याउन सकेका छैन, जसको लागत त्यसलाई फास्ट ट्र्याकमा लगेर लागत घटाउने किसिमले गर्ने र त्यहाँ न्यूनतम लागत जसले पेस गर्छ त्यसलाई मात्रै दिने प्रावधानले पनि क्वालिटी चाहिँ को चाहिँ निर्माण व्यवसायहरूको प्रवेश भएन त्यहाँ भन्ने समेतका कुराहरू छन्। अब साथसाथै निर्माण व्यवसायहरूको आफ्नै क्षमता पनि चाहिँ माथि पनि प्राविधिक र जनशक्ति सम्बन्धी र वित्तीय क्षमताको प्रश्न पनि छ। कहिलेकाहीँ हामीले चाहिँ नि भुक्तानी समयमा नगरिदिँदा पनि उनीहरूलाई समस्या भएको छ, यी कुराहरूलाई सच्याउन सक्यौँ र भनेदेखि अलिकति यो अनुगमन बढी गर्ने, नियमन बढी गर्ने, चाँडो सम्पन्न गर्नेलाई पुरस्कृत पनि गरिदिने, पाँच तीन वर्षमा सक्नुपर्ने ठेक्का साढे दुई वर्षमा अथवा दुई वर्षमा भनेको गुणस्तरमा भनेको परिणाममा काम गर्न सक्थ्यो भने त बरु त्यस उसलाई चाहिँ नि थप चाहिँ पुरस्कृत गरिदियो भने हुन्छ, किनभने त्यो दुई वर्ष त त्यो पूर्वाधारले अर्थतन्त्रलाई योगदान दिन थाल्छ, एक वर्ष थप एक वर्ष दिन्छ, एक त्यो कुरा छ। अर्को पूर्वाधार हामीले निर्माण त गर्यौँ, त्यो पूर्वाधारको व्यवस्थापन र सञ्चालन सम्भार गर्ने मर्मत सम्भारको सन्दर्भमा हामीले उपयुक्त प्रबन्ध गर्न नसकेका हुनाले हामी सधैँ बाटो अहिले यहाँले हेर्नुभयो भने काठमाडौँ पोखराको बाटो हामी जहिले पनि त्यो स्तर उन्नति गरिरहेको छ, जहिले पनि बनाइराखेका हुन्छौँ, कुनै वर्ष त्यस्तो बाँकी छैन कि बिसौँ वर्षदेखि। त्यस कारणले गर्दा यो यो पूर्वाधारहरूको पनि निर्माण गरेर मात्रै भएन, अहिले गाउँ ठाउँमा म गाउँ गाउँमा जिल्ला जिल्लामा पुगिराखेका हुन्छु, राम्रो राम्रो बाटोहरू बनाएका छन् तर एक वर्षपछि दुई वर्षपछि त्यो बाटो त्यही अवस्थामा रहने अवस्था किन रहँदैन भन्दा त्यसको मर्मत सम्भार र व्यवस्थापन सञ्चालन व्यवस्थापनको छुट्टै प्रबन्ध हामीले न कोषको व्यवस्था गरेका छौँ न त्यहाँनिर कुनै अर्को प्रबन्ध गरेका छौँ, अनि त्यस कारणले गर्दा पनि अनि सधैँ नै त्यही पूर्वाधारमा पैसा लगाइराख्नुपर्ने अवस्था आएको छ। त्यस कारण फरक खालका पूर्वाधार, उत्पादन बढाउने खालका पूर्वाधारमा हामीले पैसा लगाउन सक्ने अवस्थै भएको छैन। त्यस कारणले यो ख्याल गरेर एकदम चाहिँ आवश्यकताको सिद्धान्तको आधारमा अर्थतन्त्रले आम नागरिकको दैनिकीको लागि र उत्पादनको दृष्टिकोणबाट आवश्यक परियोजनाहरू मात्रै अगाडि बढाउने र अन्य आयोजनाहरूलाई त्यो प्राथमिकता थापिराख्ने काम पनि गर्नु गर्यो भने अलिकति हामी पूर्वाधारको क्षेत्रमा पुँजीगत खर्च बढाउने सन्दर्भमा काम गर्न सक्छौँ। अर्को एउटा चाहिँ कुरा के छ भन्दाखेरि यो यसैमा पनि यो वैदेशिक सहायताका आयोजनाहरू जुन छन्, वैदेशिक सहायताका आयोजनाहरूमा हामी कहिलेकाहीँ सम्झौता गर्दा शर्तहरूको सन्दर्भमा हामी कहिलेकाहीँ आफूले पुरा गर्न नसक्ने शर्तहरू पनि मानिदिन्छौँ, तर पछि
कार्यक्रमको समय पनि सकिएको छ,
आएका हुँदैन। त्यसकारण यी कुराहरू गयो भनेदेखि हाम्रो अर्थतन्त्रले एउटा गति लिन्छ।
हुन्छ, यहाँको समयका लागि धेरै धेरै धन्यवाद। आजको अन्तर संवादमा हामीले मौद्रिक नीति र बजेट बारे केन्द्रित भएर अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने सुरेन्द्र पौडेललाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। नमस्कार।